काठमाडौँ।
सम्पर्क शिखर मेडिकल हल अस्पताल लाइन धनगढी 526-378।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनु होला।
डीएफएम टाइम चेक, इट्स 7:30 AM।
तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोरम राजधानुक। हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ र समय सन्दर्भकै विषयमा पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा, सांस्कृतिक विषयमा, आर्थिक विषय, सामाजिक विषय, हरेक विषयवस्तुमाथि हामीले दिनहुँ चर्चा गरिरहेका छौँ। र अब चुनावको माहौल तात्दैछ, शङ्का उपशङ्काहरू भइरहेका छन् र यो अवस्थामा कसरी अब चुनाव होला त? यस्तो विषम परिस्थितिमा के सरकारले चुनाव गर्न सक्छ? यावत विषयसँग सम्बन्धित रहेर मैले आज विशेष कुराकानी गरेको छु। अहिले भर्खरै 5 मिनट पहिले मात्रै मैले कुराकानी सकेर यतिखेर म स्टुडियोमा पुगेको छु। नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिखेर धनगढीमा हुनुहुन्छ र उहाँको आज कार्यक्रम रहेको छ। धनगढीमा विशाल आमसभा गरेको छ जुन चाहिँ नयाँ शक्ति पार्टी नेपालले धनगढीको पार्क अगाडि, र उहाँहरू चाहिँ यतिखेर देश दौडामा निक्लिरहनु भएको छ। किन यस्तो परिस्थितिमा उहाँहरू देश दौडामा हुनुहुन्छ र पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषय, देशलाई संविधान कार्यान्वयन चाहिएको छ, देशमा चुनाव हुनु आवश्यक छ, तर डाक्टर बाबुराम भट्टराईले अहिलेको अवस्थामा चुनाव हुन सक्ने अवस्था देख्नु भएको छ या छैन, उहाँको अन्तर्वार्ताबाट आज तपाईँले प्राप्त गर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। म ढिला नगरिकन उहाँसँग गरिएको यो विशेष एक्सक्लुसिभ इन्टरभ्यू यहाँहरूको माझमा आजको यो तातो बहसमा यतिखेर म प्रस्तुत गर्न चाहन्छु।
नेकपा एमाले यस पूर्व गरे मेची महाकाली, त्यसैको सेरोफेरो, त्यसैको केही निकटमा रहेर जुन एउटा मितिसँगै आज धनगढीमा कार्यक्रम गर्दैछ नयाँ शक्ति पार्टी नेपाल, हिमाल पहाड तराई मधेस राष्ट्रिय अभियान। र यो अभियान किन? संविधान कार्यान्वयन, देशलाई चुनावी माहौल र नयाँ शक्तिको आगामी एजेन्डा के हुनसक्छ, यावत विषयमा आज कुराकानी गर्दैछु। स्टुडियोभन्दा बाहिर छु म, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ डाक्टर बाबुराम भट्टराई, उहाँलाई म वेलकम गर्छु। डाक्टर सर नमस्कार।
नमस्कार, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ।
पछिल्लो समय हिमाल पहाड तराई मधेस राष्ट्रिय अभियान लिएर तपाईँ जनताको बिचमा हुनुहुन्छ, सहभागिता कस्तो पाउनुभएको छ जनताको कार्यक्रम?
होइन, अत्यन्त उत्साहजनक छ। नेपाल भनेको हिमाल पहाड तराई मधेसको क्षेत्रीय विविधता र जातीय र भाषिक विविधताले बनेको मुलुक हो, त्यसैले यी सबै जाति क्षेत्र समुदाय बिचमा एकता कायम गरेर राष्ट्रिय एकता बलियो पारेर देशलाई विकास र समृद्धि दिशामा लानुपर्छ भनेर हामीले यो अभियान सुरु गरेका।
तर यो अभियानलाई धेरैले यसरी संज्ञा दिए, नेकपा एमालेको अभियानको विरुद्ध हो कि भन्ने जस्तो पनि आयो। नेकपा एमाले गर्यो, एकातिर जनतामा चाहिँ जुन सप्तरीको राजविराजको घटना यहाँलाई अवगत छ, त्यसकै लगत्तै यो कार्यक्रम गर्नु आवश्यक थियो, किन गर्नुभयो तपाईँहरूलाई?
होइन, हामी वैकल्पिक राजनीतिक अभियान हो नयाँ शक्ति पार्टी नेपाल भनेको, यसले नकारात्मक सोच राख्दैन। हिजोसम्मका सबै उपलब्धिको जगमा टेकेर नेपाललाई एउटा स्वच्छ, पारदर्शी, खुला, भ्रष्टाचार रहित राजनीतिको प्रत्याभूति गराउने र देशलाई छिटो सुशासन मार्फत विकास र समृद्धिको दिशामा लिएर जाने, त्यसको निम्ति हिमाल पहाड तराई मधेसका सम्पूर्ण जाति समुदाय बिचमा सद्भाव कायम राख्ने, यो हाम्रो लक्ष्य हो। त्यसैले हामी कसैप्रति नकारात्मक सोच पनि राख्दैनौँ। यो हाम्रो आफ्नै सुरु धेरै पहिलेदेखि चाहिँ बनाइएको अभियान हो, कसैसँग तुलना गर्न आवश्यक छ।
सिराहाको लाहानबाट तपाईँहरूले अभियान सुरु गर्नुभयो, मधेसमा त राम्रै सहभागिता पाइयो, कारण के रहेछ? नयाँ शक्ति पार्टी नेपाल मधेसी या जुन तपाईँलाई आरोप पनि लाग्दै आएको थियो कि थारू या मधेसी आदिवासीको चाहिँ निकट नेताको रूपमा तपाईँलाई छवि दिइयो, यसको परिकास भनौँ या यसको परिणाम पनि मधेसमा उल्लेखनीय सहभागिता भयो यसरी बुझौँ हामी?
एउटा समुदायको मात्रै नेता भएर नेपालको नेता भनिँदैन. बाबुराम भट्टराईको इतिहास हेर्नुभयो भने उसको पृष्ठभूमि पनि ऊ गोर्खाबाट आयो, गोर्खा राज्य जुन एउटा विस्तार भयो त्यसको निर्माणमा बाबुराम भट्टराईका पिता पुर्खा खलकले जोगदानन्द भट्टराई, गणेश पाण्डे, नारायण हरियाल लगायतका मान्छेहरू गोर्खा राज्य निर्माणमा अग्रणी भूमिका खेलेका व्यक्तित्व मानिन्छन्, तिनको सन्तान हुनुको नाताले म नेपालको जुन एउटा भौगोलिक एकीकरण भएको छ यसको अखण्डता अक्षुण्ण कायम रहोस् र यसभित्रका विभिन्न जाति समुदाय बिचमा सद्भाव रहोस् भन्ने म चाहन्छु. त्यसैले म कुनै एउटा जाति विशेषको नेता होइन, म सम्पूर्ण नेपालको नेता हुँ, नेता हुन म चाहन्छु, अथवा अगुवा, मार्गनिर्देशक अथवा सहयात्री जे भन्न चाहनुहुन्छ, अभियन्ता, म त्यही नै हुँ र म सबैतिर म सद्भाव पाउँछु.
नयाँ शक्ति पार्टी नेपालमा उम्मिने क्रम पनि धेरै छ सर. तपाईँसँगै सहयात्रा गरेका मित्रहरू यतिखेर छोडेर गएछन् नि.
अब हाम्रो एउटा मिडियाको चाहिँ एउटा चाहिँ कस्तो छ भनेदेखि नकारात्मक समाचार मात्रै समाचार बन्छ भन्ने एउटा सिद्धान्त छ. सायद कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन, मान्छेले कुकुर टोक्यो समाचार बन्छ भन्ने यस्तो जुन मान्यता छ. त्यसैले नकारात्मक कुराको चाहिँ बढी प्रचार हुने, सकारात्मक त्यसका चाहिँ सयौँ गुणा बढी सकारात्मक चर्चा हुने गर्छ त्यो यथार्थ हो. नयाँ शक्ति पार्टी निर्माणको क्रममा छ र दिनौँ सयौँ हजारौँको संख्यामा नयाँ नयाँ ध्रुवीकरण भइरहेको छ. म अहिले यो जुन पाँच छ दिन जुन अभियानमा छु प्रत्येक दिन हजारौँ व्यक्ति नयाँ शक्तिमा प्रवेश गरिराख्नु भएको छ. त्यसले एकाधजना आउने जाने हुनुलाई सामान्य कुरा हामीले मान्नुपर्छ. मुख्य रूपमा नयाँ शक्ति पार्टी नेपालमा ध्रुवीकरणको क्रम नै तीव्र छ, आउने क्रम 50 गुणा बढी छ, यसरी बुझ्दा ठिक हुन्छ.
डाक्टर बाबुराम सर, तपाईँलाई जुन तपाईँले भन्नुभयो तर हिजोका दिनमा अर्थ सचिवको रूपमा रहेका रामेश्वर खनाल, त्यसै गरी मोमाराम खनाल लगायत अन्य नेताहरू जुन एउटा उत्साह थियो, देखिएको थियो जनतामा आशा र पार्टीभित्र गुटबुगुट सिर्जना गरियो भन्ने समाचारहरू बाहिर आए, के नयाँ शक्ति पार्टी नेपालले फेरि पुरानै शैली या भनौँ गुटबुगुटको अवस्था सिर्जना गरेको हो सर?
त्यो बिल्कुल सत्य हो, बिल्कुल सत्य होइन. बरु नयाँ शक्ति पार्टी यति विविधता पूर्ण पृष्ठमा एउटा साथीहरू आउनुभएको छ. हिजोका काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी, जनजाति पृष्ठभूमिका मान्छेहरू सँगसँगै हिजोका प्रशासकहरू, सुरक्षाकर्मीहरू, बुद्धिजीवीहरू, फिल्म कलाकारहरूको जुन एउटा विविधतापूर्ण समागम तपाईँहरूले नयाँ शक्तिमा देख्नुहुन्छ, यो नै नेपालको एउटा विविधता र विभिन्न क्षमता प्रतिभालाई केन्द्रित गर्ने सच्चा एउटा पार्टी हो. त्यसै भएको हुनाले यसमा विविध थरीका साथीहरू आउँदा सुरुमा अलिकति एडजस्ट हुन समय लाग्छ. गङ्गा र जमुना अथवा सेती र काली मिसिँदाखेरि पनि केही समय त अलिकति त्यो अलग रङ्ग रहन्छ, तर अन्त्यमा गएर समुद्रसम्म पुग्दा सबैको रङ्ग एउटै हुन्छ. त्यसैले चाहिँ एकाध चर्चा जुन बाहिर आउँछ त्यो अति बढी चढाइ अतिरञ्जनापूर्ण ढङ्गले गरिएको त्यो सत्य होइन. पछि मात्रै पनि थुप्रै नयाँ साथीहरू आए, जस्तै देवीप्रसाद ओझा एमाले पृष्ठभूमिको लामो समय काम गरिसक्नु भएको शिक्षक, हाम्रो स्थापित व्यक्तित्व हालसाले चाहिँ प्रवेश गर्नुभएको छ, त्यसबाट चर्चा हुँदैन. अब यहाँ विभिन्न अन्य पार्टीबाट चाहिँ साथीहरू आइराख्नु भएको छ, त्यसबाट चर्चा हुँदैन. त्यसले त्यो सत्य होइन. जहाँसम्म रामेश्वर खनालजीको चर्चा गर्नुभयो, उहाँ छोड्नु भएको छैन, उहाँले छोडेको कुरा कहीँ गर्नुभएको छैन. हामीसँग म सुरुदेखि नै, म व्यक्तिगत रूपमा पनि, म मन्त्री हुँदा उहाँ सचिव हुनुहुन्थ्यो, मैले नै रुचाएर मैले उहाँलाई ल्याएको हो. अब यसबाट भनाइ के छ भने म भ्युरगेसमा काम गरेको मान्छे, राजनीतिमा विभिन्न ढङ्गका आरोह अवरोह आलोचना प्रत्यालोचना सहन गर्नुपर्छ, मेरो स्वभावले दिँदैन. त्यसैले म चाहिँ आन्तरिक रूपले सहयोगको भूमिका खेल्छु, कार्यकारी भूमिका खेल्दिनँ. उहाँले सुरुदेखि भनिरहनु भएको थियो, मैले पर्खनुमा उपयुक्त समय आएपछि भूमिका गरौँला भनेको मात्रै हो. त्यसैले मैले म अलिकति सक्रिय हुन सक्दिनँ मात्रै भन्नुभयो. उहाँले छोड्नुभएको, गाली गर्नुभएको, परित्याग गर्नुभएको भन्ने कुरा सत्य हो.
अब अलिकति म यो राष्ट्रिय राजनीति, संविधान र चुनावका विषयमा कुराकानी गर्छु सर. तपाईँ संविधान जारी गर्दाको एउटा महत्त्वपूर्ण व्यक्ति हो, तपाईँ समाज समितिको सभापति हुनुहुन्थ्यो. संविधान जारी गर्दाको तपाईँको अभिव्यक्तिलाई लिने हो भने मैले बारम्बार यो चर्चा पनि गरेको छु कुराकानी. डाक्टर बाबुराम भट्टराईले जुन आधा गिलास पानीको संज्ञा दिनुभएको थियो नि तपाईँ निस्किँदा, जुन वक्तव्य या तपाईँको भनाइ आएको थियो, कि वास्तवमा यो अपुरो अपुग छ यो संविधान भन्ने तपाईँको अहिले पनि विश्लेषण हो सर?
संसारमा पूर्ण भन्ने कुरा केही पनि हुँदैन. सम्पूर्ण भन्ने ठानियो भने विकास नै हुँदैन. त्यसमा प्रत्येक चिज निरन्तर गतिमा परिवर्तन हुन्छ. त्यस अर्थमा हामीले सबै चिजलाई अपूर्णकै अर्थमा नै बुझ्नुपर्छ. जहाँसम्म संविधान सभाबाट बनेको संविधानको प्रश्न छ, यसमा सबभन्दा खुसी त बाबुराम भट्टराई छ, किनकि 2014 सालमा यो 7 सालमा आएको संविधान सभाको प्रसङ्ग 2014 सालमा महेन्द्र लित्तु आए, बिपी कोइराला जस्ता एउटा महान व्यक्तित्वले पनि त्यसलाई अगाडि बढाउन सक्नुभयो. त्यसलाई 46 सालपछि फेरि इतिहासको गर्वबाट बाहिर ल्याएर जनयुद्ध मार्फत त्यसलाई स्थापित गरेर व्यवहार त कार्यान्वयन गर्न सबै धेरैले भूमिका खेल्नुभयो तर एक नम्बर बाबुराम भट्टराईले खेल्यो भन्ने कुरो इतिहासमा प्रमाणित छ। त्यस अर्थमा मैले समाज समितिको सभापतिको हैसियतले पनि अन्तत व्यवहारता पनि प्रमुख भूमिका खेल्ने अवसर पाएँ, त्यो मलाई गर्व छ। तर संविधान जारी हुँदा मूलत यो राम्रो भयो किन गणतन्त्र संहिता धर्मपेक्षता समावेशी लोकतन्त्र संस्थागत भए यी युगान्तकारी उपलब्धि हुन् त्यसमा मलाई गर्व छ। तर त्यसको सँगसँगै खास गरी यो संहिताको प्रबन्धन समावेशिताको प्रश्न महिलाहरूको नागरिकताको विषय यस्ता कतिपय विषयहरूलाई मिलाएर लिएर जान सकिन्थ्यो। जस्तै गरी किसान मजदुरहरूका चाहिँ अलिकति विशेष अधिकारलाई उल्लेख गर्ने कुरा त्यहाँ हुन सक्थ्यो, न्यायपालिकाको चाहिँ पुनर्संरचनाको कुरा गर्न सकिन्थ्यो। यी विषयहरू चाहिँ छुटेको हुनाले यसमा अपूर्णता छन् मैले भनेकै हो। र संविधानलाई फेरि यो ढुङ्गाको अक्षर रूपमा लिनु हुँदैन, यसलाई चाहिँ पूर्णता दिँदै जानुपर्छ। अहिले पनि संविधान संशोधन गरेर अगाडि बढ्दै जानुपर्छ भन्ने मान्यता मलाई।
जस्तोमा डाक्टर साहब अहिले हेर्ने हो भने यो राष्ट्रिय राजनीतिलाई नजिकबाट तपाईँले निहाली पनि रहनु भएको छ, हेरि पनि रहनु भएको छ, तपाईँ आफू भूमिकाबाट बाहिर आएसँगै अहिले यो राजनीतिक दलहरूको जुङ्गाको लडाइँ देखिरहेको छ, यो लडाइँलाई यहाँले कसरी लिनुभएको छ सर? एकातिर मधेसीहरू मधेस प्रदेश चाहियो भन्दै हाम्रा अधिकार चाहिए, भाषा उहाँहरूले राख्नु भएको छ, नागरिकताको विषय छ, सीमाङ्कनको विषय छ, जनसङ्ख्याको आधारमा राष्ट्रिय प्रतिनिधि सभामा प्रतिनिधिका कुराहरू छन्, यो विषयलाई संशोधन मार्फत जुन लगिनुपर्छ भन्ने एकातिर छ भने एकातिर केपी ओलीजीको पार्टी नेकपा एमाले संविधान संशोधन गर्नै हुँदैन, यो राष्ट्रवाद छ भन्ने जुन तर्क आइरहेको छ सर, यो कुरालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ सर? के लाग्छ तपाईँलाई यो विषय?
हाम्रा पुराना राजनीतिक दलहरू फेरि पुरानै फोहोरी खेलतिर सङ्कीर्ण स्वार्थतिर जुन लाग्दैछन् त्यसै एउटा मन चिन्तित भएर नयाँ शक्ति पार्टीको मैले परिकल्पना गरेको। काङ्ग्रेस एमालेको चरित्र त हिजो पनि बुझिएकै थियो, खालि सत्तामा जानको निम्ति नाना थरीका चाहिँ आश्वासन दिने र सत्तामा पुगेपछि खालि भ्रष्टाचार र आफ्नो आसेपासे पोख्ने मात्रै जुन काम गरे। पछि माओवादी आन्दोलन अगाडि आएर माओवादी आन्दोलनको अहिले प्रचण्ड नेतृत्वमा जुन प्रचण्ड माओवादी छ त्यो पनि एउटा भ्रष्टाचारको सबै कृतिमानलाई नागेर जुन अगाडि बढेको छ त्यसबाट नै मैले उहाँहरूबाट अब देशलाई समृद्धिको दिशामा सुशासन दिशामा लान सम्भव छैन भनेर यो परिकल्पना गरेको हुनाले मैले यहाँका यी परिघटनाहरू जुन सत्ताको निम्ति लुछाचुनी जुन उहाँहरू गरिरहनु भएको छ त्यसलाई मैले बिल्कुल सामान्य अर्थमा बुझेको उहाँको चरित्रै त्यही हो। त्यसैले यसको विकल्प हामीले दिनुपर्छ। जहाँसम्म यो संविधान संशोधन हुँदैन गर्न सकिन्न भन्ने एमालेको अडान छ र काङ्ग्रेस र प्रचण्ड माओवादी चाहिँ बिस्तारै लतारिँदै केपी ओलीजीको पछि लाग्दै गएका छन् त्यो चाहिँ अत्यन्त गैर जिम्मेवारपूर्ण छ भन्ने लाग्छ। संविधान भनेको जहिलेसुकै पनि संशोधन हुँदै जान सक्छ, हिजो पनि पञ्चायती संविधान परिवर्तन हुन सक्दैन भन्ने त्यसलाई खारेजै गर्नु पऱ्यो। 47 सालको संविधानका पनि त्यसका मान्यता बदल्नै सकिन्न भन्दा त्यो खारेज हुनु पुग्यो भने यो त जनताले बनाएको संविधान हो, यो त 50 सयौँचोटि परिवर्तन हुँदै जान सक्छ, त्यसैले यसलाई परिवर्तन हुन सक्दैन संशोधन हुन सक्दैन भने सही होइन, बिल्कुल गलत।
सबै मधेसमा गइरहँदा सर, हिमाल पहाड तराई मधेश राष्ट्रिय अभियानको क्रममा तपाईँ मधेस पुगिरहँदा तपाईँले मधेसमा दिएको एउटा अभिव्यक्ति बाहिर आयो सर, के तपाईँले भन्नै भाव त यो अभिव्यक्ति दिनै भाव, तपाईँहरू आन्दोलन गर्दै गर्नुहोस्, तपाईँहरूको माग पुरा नहुन्जेल तपाईँहरू आन्दोलन गर्नुहोस्, तपाईँहरूको पछाडि म छु, यो अभिव्यक्ति यहाँले दिनुभएको हो सर?
अब यो चाहिँ अब मिडियाका साथीहरूसँग पनि मेरो चाहिँ थोरै के आग्रह छ भने सत्य तथ्यमा बुझेर समग्रतामा बुझ्नुपर्छ। मूल प्रवाह एउटा ग्राफ मध्ये एउटा उसको विज्ञानको विद्यार्थी पनि हो, विभिन्न ग्राफ तलमाथि हुँदै तर त्यो ग्राफ कता गएको छ भन्ने आधारमा त्यसको प्रवृत्ति छुट्याइन्छ। तर यहाँ चाहिँ कुन राजनीतिक नेताको मूल बोलाइको आशय के हो र उसको चाहिँ जीवन इतिहासले के भन्छ भन्ने कुरालाई बिर्सेर एउटा घटनालाई बढाइ चढाइ गरी एउटा शब्दलाई तलमाथि पारेर खेलाउने जुन प्रवृत्ति छ त्यसले चाहिँ अर्थको अनर्थ चाहिँ हुन्छ। त्यसो नगर्दिन म मिडियालाई आग्रह गर्न चाहन्छु। मेरो स्पष्ट भनाइ छ, यो जुन संविधान छ यसलाई चाहिँ हामीले छिटो कार्यान्वयनमा लिएर जानको निम्ति यसका जुन केही अपूर्णता असन्तुष्टि छन् यसलाई सम्बोधन गरौँ र संविधान संशोधन गरेर सबैले सहभागी बनाऊ र छिटो तिनै तहको निर्वाचन स्थानीय प्रदेश र केन्द्र यी अन्तर सम्बन्धित निर्वाचन छन् यिनलाई चाहिँ एउटा स्पष्ट रोडम्याप अन्तर्गत मार्गचित्र अन्तर्गत सम्पन्न गरौँ भन्ने नै मेरो जोड छ। त्यसैले हिमाल पहाड तराई मधेस अभियान भनेको यसको जुन फाटो बढाउन खोजिँदैछ, एक थरीले मधेस भने नेपाली नै होइन भन्ने चाहिँ अभिव्यक्ति दिएर मधेसलाई चिनाउँदैछन् भने अर्का थरी मधेसलाई चाहिँ छुट्टै राज्य देश बनाउनुपर्छ भनेर विखण्डनवादको चाहिँ नारा दिइरहेको छ। हामी दुइटै अतिवादी प्रवृत्ति देशलाई तोड्ने प्रवृत्तिका विरुद्ध देशलाई जोड्ने अभियान हामीले चलाउँदैछौँ, त्यसैले यसरी बुझिदिन म आग्रह गर्छु।
तपाईँको भूमिका किन देखिएन सर पछिल्लो समय यो यस्तो गतिरोध अन्त्यका लागि? तपाईँको भूमिका त झन् सशक्त हुनुपर्ने, तपाईँ यस्तो व्यक्तिको रूपमा आइडलको रूपमा लिनुहुन्छ कि सबै पक्षलाई मिलाएर लग्ने शक्ति डाक्टर बाबुराम भट्टराईसँग छ भन्छन् सबैले, यो अहिलेको अवस्थामा मधेसीहरूले पनि तपाईँले नै आशा गर्ने राज्य पक्षबाट जो चाहिँ तपाईँकै सहयात्रीको रूपमा लामो समय रहनुभएका भनौँ न पुष्पकमल दाहाल प्रचण्डज्यू अहिले सम्मानित प्रधानमन्त्री हुनुहुन्छ, यस्तो अवस्थामा त सबैलाई मिलाएर लग्न सक्ने क्षमता तपाईँसँग तपाईँको भूमिका देखिएन सर?
होइन, मैले प्रयत्नै त्यही गरेँ, म प्रयत्न गरिरहेको छु, तर अब सत्तामा हुनेहरूले नै त्यसलाई चाहिँ ग्रहण गरेँ कि नगरेँ भन्ने कुरा मुख्य कुरा हुन्छ। म त अहिले सत्ता बाहिर छु र भोलि एउटा वैकल्पिक शक्ति निर्माणको क्रममा छु, म भोलिको कुरा चाहिँ मैले गरिरहेको छु, त्यसले गर्दाखेरि अहिले नै म निर्णायक स्थानमा त म छैन, तर यी दुइटै पक्षको बिचमा जुन दूरी छ त्यसलाई मेटाउने नै मैले प्रयत्न गरेको छु। मैले पटक पटक आन्दोलनकारी शक्तिहरू मधेसीवादीहरूसँग लगेर म आफैले प्रधानमन्त्रीसँग उहाँहरूसँग वार्ता गराउने, प्रधानमन्त्रीसँग पटक पटक भेटेर तपाईँले चाहिँ एउटा समाधानको बाटो खोज्नुहोस् भन्ने सुझाव दिने र संविधान संशोधनका निम्ति के बुँदा हुन सक्छन् भनेर मैले उहाँलाई चाहिँ लिखित रूपमा पनि साथीहरू मार्फत चाहिँ पठाउने आदि काम मैले चाहिँ गरिरहेको छु। र अहिलेको यो अभियानको मुख्य लक्ष्य पनि यो चाहिँ दूरी नबढोस्, पहाड र मधेसको दूरी
नबढोस्। राष्ट्रवाद भन्नुभएको छ सर, यो भने के हो? मैले अलिकति बुझेन। इन्द्रेणी भनेको पानी पछि बादल पछि जुन एउटा घामको किरणसँगै देखिने प्रष्ट त्यो चित्रण हो के भन्नु खोज्नुभएको?
होइन, इन्द्रेणीमा जसरी सातवटा रङ्ग मिलेर चाहिँ एउटा प्रकाशको जुन भनेको हुन्छ, त्यसरी नेपाली राष्ट्रियता पनि यहाँका चाहिँ खसार्य मङ्गोल मूलका आदिवासी जनजाति तराई मूलका चाहिँ थारू र मधेसीहरू लगायतका विभिन्न जातीय क्लस्टर र भाषिक समुदाय क्षेत्रीय विविधता बनेर बनेको मुलुक हो। त्यस कारण यो इन्द्रधनुष जस्तो विभिन्न रङले यो मुलुक बनेको छ, त्यसले नेपाली राष्ट्रियता भनेको यो विभिन्न रङको चाहिँ एउटा समुच्चय रूप हो भन्ने अर्थमा मैले चाहिँ इन्द्रेणी राष्ट्रियता भनेको।
अब जुन एकातिर निर्वाचनको मिति पनि घोषणा गर्यो, अहिलेको निर्वाचन आयोग पनि तयारमा देखिन्छ, सरकारले वैशाख 31 मिति घोषणा गरिसकेको छ, यस्तो अवस्थामा संविधान संशोधनलाई थाती राखेर चुनावमा जाने कि चुनावमा जानका निम्ति संविधानलाई चाहिँ लगेरै जाने, संविधान कार्यान्वयनलाई गर्न कार्यान्वयन गर्नका निम्ति संविधान संशोधन सँगसँगै लग्ने, यो यस्तो अवस्थामा डाक्टर बाबुराम भट्टराई सरको हामी विचार सुन्न तयार छौँ सुदूरपश्चिमको जनता, के भन्नुहुन्छ यो संविधान संशोधनको विषय जुन चारवटा बुदामा राखेको छ सर? यस्तो अवस्थामा यदि संविधान संशोधन गर्न सकेनौँ भने हामी चुनावमा जाँदैनौँ, चुनाव बितोल्छौँ, चुनावको विद्रोह गर्छौँ, यस्तो शब्दावलीहरू आइरहेको छ सर, यस्तो अवस्थामा के हुनसक्छ देशको निकास सर?
होइन, सरकारले पहिले नै बुझ्नु पर्थ्यो यो आन्दोलन तपाईँले के बुझ्नु भने हामीले कसैमाथि अन्याय गर्नु हुँदैन, जुन पक्ष आन्दोलनमा छ त्यो संविधान जारी हुने भन्दा 40 दिन अगाडिदेखि ऊ आन्दोलनमा छ, उसको सुरुदेखि विमति हो भने उनीहरूले जसलाई पनि त आन्दोलन हामी सबै आन्दोलन गरिरहेका मान्छौँ, काङ्ग्रेस नै 7 साल आन्दोलन गरेर आयो, एमाले पनि त्यत्रो पञ्चायत व्यवस्था वृद्धि आन्दोलन गरेर आयो, माओवादी जन 10 वर्ष जनयुद्ध गरेर आयो भने आन्दोलनकारीको मानसिकता के हुन्छ भने कमसेकम केही न केही माग सम्बन्धन गरेर कमी फेस सेफसम्म दिनुपर्छ, एउटा सेफ ल्यान्डिङको नि वातावरण बनाइदिनुपर्छ भन्ने अपेक्षा सबै हुन्छ। त्यसो हुँदैन्थ्यो भने काङ्ग्रेस पनि आउँदैन थियो, माओवादी पनि कोही पनि यो प्रक्रियामै आउँदैन थिए भने हामीले आफ्नो इतिहास बिर्सन हुँदैन। अहिले आन्दोलनमा रहेका थारू मधेसी जनजातिहरू जुन छन् उनीहरूले पनि केही न केही त सम्बोधन गरिदिनु पऱ्यो, त्यसो गरेर त उनीहरू आउँछन्, त्यो नगरिकन उनीहरूलाई जिस्क्याउने त्यो तिमीहरू गए जाओ हामी पेलेर जान्छौँ भन्ने ढङ्गको जुन व्यवहार गरिएको छ मैले खालि त्यसो नगर्नुहोस्, त्यसो गर्दाखेरि आगोको झिल्को सानो हुन्छ तर पछि चाहिँ डढाइ लाग्यो डरलाग्दो डढाइ लाग्छ, सम्बोधन गर्नुहोस् र अनि चुनाव गर्नुहोस् भन्ने भनेकै हो। र हामी अहिले पनि यिनीहरूलाई चाहिँ साथमा लिएरै चुनावमा जाउँ, नत्र एउटा पक्ष छुट्यो भने त्यसले फेरि एउटा विग्रहको चाहिँ बिउ रोप्छ, त्यसो नगरौँ भन्ने हाम्रो भनाइ।
अब यस्तो अवस्थामा सर तपाईँको विचार हामी सुन्नै पर्छ, किनभने जुन अहिले मधेसीहरूले उठाएको विषयलाई लिने हो भने सर भाषाको विषयमा हामी हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा बनाउन सक्छौँ?
होइन, यो गलत कुरा हो, हिन्दी भाषाको कसले माग गरेको छ भन्ने लाग्दैन, नेपालमा बोलिने मातृभाषा नेपालको राष्ट्रिय भाषा हुन् भन्ने हाम्रो परिभाषा छ संविधान, त्यसै अन्तर्गत नेपालमा बोलिने नेपालका मातृभाषा भएका भाषा नै राष्ट्रिय भाषा हुन्, तीलाई राख्नुपर्छ भन्ने त हाम्रो संविधान सभाको समितिकै प्रतिवेदन छ नि त।
त्योभन्दा बाहिर अङ्गीकृत नागरिकताको सवालमा हेर्ने हो भने अङ्गीकृत नागरिकता दिने अनि यो देशको चाहिँ सर्वोच्च निकायहरूमा चाहिँ लग्ने प्रधानमन्त्री राष्ट्रपति सेनापति सबै तिनलाई दिने भन्ने कुराहरू पनि हो अङ्गीकृत नागरिकताको
सत्य कहिले त भनेकै सस्तो मलाई लाग्दैन
संसारमा।
उहाँहरू बङ्गियार उहाँले यही गलत राजनीति उहाँले गरिरहनु भएको छ, यो सही छैन, यसरी चाहिँ झुटमुटको राजनीति गर्दा अमेरिकामा डोनाल्ड ट्रम्प आएर यी जम्मै बाहिरले खेदिरहेको छन् नि उनले, ऊ त अमेरिकामा चाहिँ ट्रम्पको विरोध गर्ने, यहाँ आएर चाहिँ त्यही ट्रम्पकै नीति फेरि लिने, हाम्रो उत्पीडितहरू जो अलि पछाडि पारिएकाहरूको विरुद्धमा चाहिँ हुन दाउँदा कुराकानी गरेर उनीहरू बिच्क्याउने काम गर्ने, त्यस कारण यो जुन ट्रम्पले अमेरिकामा सेताहरूको पक्ष लिएर सेता बाहेक गएर श्वेतहरूलाई चाहिँ अवहेलना गर्ने जुन काम गरिरहेका छन्, मेक्सिकोमा पर्खा लगाइदिन्छु एसी नलाई निकालिदिन्छु भनिरहेका छन्, नेपालीहरूसम्म त्यहाँ निकालिरहेका छन्, अब हामीले नेपालमा त्यसै गर्ने, हामी आफू एउटा समुदाय मात्रै हामी नेपाली हौँ अरू अनेपाली हौँ भनेर चाहिँ त्यसो गर्न थाल्यौँ भने के हुन्छ? त्यसैले त्यो गर्नु बिल्कुल सत्य सही कुरा होइन।
अब सीमाङ्कनको विषयमा अहिले एउटा फेरि विशेष आयोग बनाउने, देशलाई चुनावी माहौलमा लग्ने भन्ने मोटामोटी प्रमुख दलहरूको बिचमा सहमति भएको छ भन्ने कुराहरू बाहिर आयो सर मिडियामा। यस्तो अवस्थामा हेर्ने हो भने सीमाङ्कनको विषयमा यहाँले के भन्नुहुन्छ? अहिलेको जुन संरचना छ र मधेसीहरूले चाहिँ पाँच नम्बर प्रदेशको कुरा गर्ने हो भने पहाडी जिल्लालाई अलग, तराईका जिल्लालाई अलग गरिने कुरा र भोलिको सात नम्बर प्रदेशको सवाल पनि आउन सक्छ। यस्तो अवस्थामा यहाँले त्यो विशेष अधिकार सम्पन्न आयोग भने कस्तो हुनु पर्ला र यो अहिलेको अवस्थामा सीमाङ्कनलाई थाती राखेर हामी चुनावमा जान सक्छौँ सक्दैनौँ, यहाँलाई के लाग्छ बाबुराम सर?
मेरो भनाइदेखि भने सबै पक्षले चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्छ भन्ने मेरो भनाइ हो। त्यहाँदेखि के गरी कसो गरी भन्ने कुरो त वार्ताको टेबलमा बसेर
हुनसक्छ सर। आज यदि तपाईँले त्यो नेतृत्व पाउनुभयो र सबैले मिलाएर यस्तो हुनसक्छ, यो हो टेबलमा बसौँ, यो गर्न सकिन्छ भनेर कुनै त्यस्तो सञ्जीवनी बुटी या उपाय छ सर तपाईँ?
सञ्जीवनी बुटी भन्ने नै राजनीति एउटा सोच छ, प्रस्ताव छ, जो मैले दुवै पक्षका आन्दोलनकारी शक्तिहरू र सरकारमा भएका दलहरूलाई पनि पटक पटक भन्ने गरेको छु र आवश्यक पर्दा मैले उहाँलाई सहयोग गर्न तयारी छु। मैले बुझेको के हो भनेदेखि विगतमा जो सहमति सम्झौता भएका छन्, संविधान सभाको समिति, राज्य पुनर्स्थापना आयोगका जे प्रतिवेदनहरू छन्, त्यसैको आश्वासन रहेर समाधान खोज्न सकिन्छ। हामी एउटा निरञ्जन निराकार आकाशबाट समाधान खोज्ने हो, यही धरातलबाट खोज्ने हो र हिजोका विभिन्न सहमति सम्झौताको बिचबाट नै अगाडि जान सकिन्छ। त्यसैले यी सीमाङ्कनका विषय, राज्यका प्रदेशका पुनर् विभाजनका विषय यी पनि आदि र अन्त्य होइन। जो छिमेकी भारतमै हेर्नु न, उत्तर प्रदेश भने एउटा राज्य थियो, त्यहाँबाट उत्तराखण्ड त बन्यो, त्यही संविधानभित्रैबाट नै बन्यो। बिहारबाट चाहिँ झारखण्ड भन्ने राज्य, त्यही संविधानभित्रबाट नै बन्यो भने त्यो प्रदेशहरू त थपिँदै जान सक्छ।
संशोधनको प्रस्तावको पक्षमा हुन्छ
अनि संशोधन गरेर सबैले लिएर जानुपर्छ। त्यसो गर्दाखेरि नै देशमा दिगो शान्ति हुन्छ, दिगो शान्तिले विकास र समृद्धिको जग बसाल्छ भन्ने मेरो मान्यता।
अब सरकारको यो अलिकति कुरा गरौँ सर, प्रधानमन्त्री यतिखेर चीन भ्रमणमा हुनुहुन्छ होइन, तपाईँले यो हाम्रा प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्डज्यूको चीन भ्रमणलाई यहाँले कसर गर्नु भएको छ सर? तपाईँ पनि प्रधानमन्त्री बनिसक्नु भएको, कूटनीतिक रूपमा हेर्ने हो भने चीनसँग हाम्रो साइनो कस्तो हुनुपर्ला? जहिले नै हामीलाई आरोप के लाग्छ भने भारतसँग लाग्छ र अहिले फेरि दुवै देशका प्रधानमन्त्री कम्युनिस्ट फेरि एउटै पृष्ठभूमिका बाउ छोरा जस्तो भनौँ न एउटा, यो अवस्था हेर्दा सर प्रधानमन्त्रीको चीन भ्रमणलाई यहाँले कसर लिनु भएको छ सर?
म भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध राखेर नेपालको विकास र समृद्धि गर्नुपर्छ भन्ने मान्यता राख्दछु। मैले नै नेपाल चाहिँ दुई ढुङ्गा बिचको तरुल होइन, दुईवटा देशको बिचको एउटा गतिशील पुल हो भन्ने अवधारणा अगाडि सारेकै छु। त्यसो भएको हुनाले दुईटैसँग सम्बन्ध राख्नुपर्छ र प्रधानमन्त्रीको यो चीन भ्रमण पनि सफल रहोस्, चीन सम्बन्धको सम्बन्ध सुन्दर पार्न मजबुत भन्ने म चाहन्छु र त्यसरी नै भारतसँग पनि जे जे जति समस्या छन् त्यसलाई समाधान गर्नुपर्छ। उदाहरणको निम्ति अब हालसाले जुन कञ्चनपुरमा एउटा दुःखद घटना भयो र एउटा हुनहार नेपाली नागरिक गोविन्द गौतमजीको चाहिँ शहादत हुनु पुग्यो, त्यो अत्यन्त दुःखद घटना छ। यसलाई पनि सरकारले छिटो समाधान गर्नुपर्थ्यो, कमसेकम भारत सरकारले त्यसमा क्षमा याचना गर्ने र आफूले क्षतिपूर्ति दिने काम तुरुन्तै गर्नुपर्थ्यो। त्यो गराउन नसक्नु सरकारको, हाम्रो सरकारको कमजोरी भएको छ भन्ने मलाई लाग्छ।
सुदूरपश्चिममा नाका छैनन् सर, अहिले चाइनासँगको नाका पनि खोल्नुपर्छ भन्ने एकाथरी आवाज सुनिरहेको छ, सरकारले पनि यो कुरा पहल गर्नुपर्छ भन्ने कुरा छ। भारतसँगका हाम्रा नजिक नाकाहरू हेर्ने हो भने सर, यो जुन एसियन हाइवे हामी जसलाई भन्छौँ महाकालीको जुन पुल छ, त्यहाँ पुल बन्ने अवस्था एउटा कुरा आइरहेको छ, यता गौरीफण्डा नाकालाई पनि खोलिनुपर्छ कि भन्ने कुरा आइरहँदा, समग्र प्रदेश नम्बर सातको समृद्धिको नारा हामी दिइरहँदा सर, यो भारतसँगको नाकालाई कसरी खोल्ने पहल गर्नुपर्ला सर? सुदूरपश्चिमको जनता यो प्रश्न सबैको छ सर।
हो, सुदूरपश्चिमको चाहिँ अत्यन्त ठुलो तीव्र विकासको सम्भावना छ। यहाँका प्राकृतिक सम्पदा, जलस्रोत, पर्यटन, ऐतिहासिक सम्पदा जुन छन् यसलाई केन्द्रमा राखेर यसलाई नेपालकै एउटा समृद्ध देश बनाउन सकिन्छ, प्रदेश बनाउन सकिन्छ भन्ने मान्यता म राख्छु। त्यसैले म प्रधानमन्त्री छँदाखेरि पनि मैले चाहिँ एउटा सुदूरपश्चिम विकास आयोग भन्ने छुट्टै आयोग बनाएर यसको विकासको परिकल्पना गरेको थिएँ। भारत भ्रमणको क्रममा पनि यो चाहिँ महाकाली माथिको चाहिँ पुल र उता झोलाघाटको चाहिँ पुल, पक्की पुल चाहिँ बनाउनुपर्छ, यसलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर मैले प्रस्ताव चाहिँ अगाडि राखेको थिएँ। यसरी चाहिँ यो जोडेरै जानुपर्छ र खास गरी भारतको अर्थतन्त्र जुन तीव्र विकासमा हुँदैछ, उत्तराखण्डको पनि तीव्र विकास छ, दिल्लीको बजार नजिकै छ, त्यसो भएको हुनाले यहाँ विशेष आर्थिक क्षेत्र यहाँ बनाएर एउटा सुक्खा बन्दरगाह बनाउने र यसलाई चाहिँ एउटा फास्ट ट्र्याक सडकबाट चाहिँ जोडेर भारत र नेपालको बिचको चाहिँ व्यापार र चाहिँ आर्थिक कारोबारलाई चाहिँ तीव्रता दिने हो भने सुदूरपश्चिमको चाहिँ तीव्र विकासमा सम्भावना देख्छ।
अहिले एउटा प्रश्न धेरै चर्चामा आएको छ सर, उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ हुनु र देशमा चाहिँ हिन्दूवादीहरू सलबल आउनु, तपाईँ गणतन्त्रवादी नेता, लोकतन्त्रवादी नेता, अहिले हेर्ने हो भने सर युपीका मुख्यमन्त्री आदित्य योगी हुनुले नेपालको राष्ट्रिय राजनीति, प्रदेश नम्बर सातको राजनीति, नेपालको अधिकांश भूभागसँग जोडिएको उत्तर प्रदेशको प्रभाव कस्तो रहला सर? धेरैले आकलन गर्छन् अब चाहिँ नेपालमा हिन्दू राज्य बन्छ भने
हल्लै हल्लामा बग्नु हुँदैन, त्यस्तो हुँदैन। नेपाल चाहिँ एउटा अग्रगामी राष्ट्र हो, हाम्रो राष्ट्रिय गानले अग्रगामी भनेर चाहिँ हामीले भनिसकेका छौँ। त्यसले देश पछाडि फर्कँदैन, अगाडि नै बढ्छ। र छिमेकमा का प्रदेशमा अर्को देशको चाहिँ प्रदेशमा को मुख्यमन्त्री हो भनेको त्यो कुरा हुँदैन, किन विदेश नीति भनेको सुरक्षा नीति भनेको केन्द्रले नै निर्धारण गर्छ, त्यसले प्रदेशको मुख्यमन्त्रीले निर्धारण गर्ने होइन। भारतको उत्तर प्रदेशको मुख्यमन्त्री हो भन्ने कुराले नेपालको चाहिँ भारतसँगको सम्बन्धमा खासै तात्विक अन्तर पार्दैन भन्ने मलाई लाग्छ।
अब एक दुईवटा प्रश्न चुनावको विषय कुरा गरौँ सर। अहिले तपाईँको चुनाव चिन्ह आँखा निर्वाचन आयोगले अहिले जुन परिस्थिति सिर्जना गरिदिएको छ, संविधान सभा या भनौँ संसदभित्र रहेका दलहरू बाहेक अन्य दलहरू जो चाहिँ नयाँ शक्ति पार्टी भयो, विवेकशील भयो, अनि थुप्रो दलहरूलाई चाहिँ चुनाव चिन्ह दिने कि नदिने भन्ने कानुन बनिसकेको अवस्था, दिन नसकिने भोलिका दिनमा विचाराधीन देखियो। यस्तो अवस्थामा अब नयाँ शक्ति पार्टीले कुन चुनाव चिन्ह लिएर जान्छ?
अनि पुराना शक्तिहरू चाहिँ कति अलोकतान्त्रिक छन्, कति पूर्वाग्रही छन् भन्ने कुरा यसबाट पनि देखा हुन्छ। नयाँ शक्ति पार्टी जुन ढङ्गले एउटा तीव्र गतिमा उदयमान भएर आयो र देश विकल्प बन्ने देखिएपछि अत्यन्त छलछामपूर्ण षड्यन्त्रमूलक तरिकाले चाहिँ एउटा अँध्यारो कोठाबाट चाहिँ कसैले थाहा नदिकन चाहिँ हालसाले चाहिँ एउटा चाहिँ ऐन चाहिँ पारित चाहिँ गरिएछ। पछि हामीले निर्वाचन आयोगमा बुझ्दाखेरि यस्ता चाहिँ सम्बन्धित ऐनहरू, निर्वाचन सम्बन्धी ऐन निर्वाचन आयोगले नै प्रस्ताव गर्छ र संसदले चाहिँ पारित गर्ने चलन छ। तर हामीले गएर बुझ्दा निर्वाचन आयोगको प्रस्ताव त रहँदै रहेछ, गर्नु हुँदैन भनेर उसले विरोधै गरेर, त्यसो गर्दा पनि बावजुद पनि नयाँ शक्तिहरू जस्ता नयाँ पार्टीहरू चाहिँ अगाडि नआउनु भनेर षड्यन्त्रमूलक तरिकाले त्यस्तो प्रावधान राखिएको रहेछ। त्यो चाहिँ बिल्कुल गलत छ, यो संविधान विपरीत छ, अलोकतान्त्रिक छ, हामीले विरोध गरेका छौँ। र चाहिँ कुनै पनि पार्टी जो चाहिँ दर्ता भएर शान्तिपूर्ण ढङ्गले अगाडि बढ्न चाहन्छ विधिवत ढङ्गले, त्यस्तो पार्टीले चुनाव चिन्ह नदिने भने हुनै सक्दैन। संसारमा कहीँ पनि नभएको प्रचलन, यो अत्यन्त अलोकतान्त्रिक एउटा फासिस्ट चरित्रको धोतक हो, त्यसको हामी विरोध गर्छौँ र यसरी चुनावको वातावरण चाहिँ बन्दै।
अब अहिले थ्रेसहोल्डको कुरा पनि आएको छ, राष्ट्रिय राजनीति दल बन्नका निम्ति, राष्ट्रिय दल बन्नका निम्ति 3% थ्रेसहोल्ड अर्थात् समानुपातिकमा 3% र प्रत्यक्ष निर्वाचनमा एउटा सिट ल्याउनै पर्ने जुन एउटा विधेयक पास भयो, यो विधेयकलाई यहाँले कसरी लिनुभएको छ? ठिक हो नेपालको परिस्थितिलाई
हेर्दा नेपालको सन्दर्भमा थ्रेसहोल्ड आवश्यक छ, किनकि जुन हामी निर्वाचन प्रणाली बनाएका छौँ त्यहाँ कसैलाई पनि बहुमत आउँदैन र त्यसले सानासाना दलहरू धेरै भएर चाहिँ झन् कचिङ्गल मात्रै भएर नि खतरा हुन्छ। त्यसैले निश्चित थ्रेसहोल्ड राख्नु सकारात्मकै हो, हामी त्यसको स्वागत नै गर्छौँ। त्यसको सँगसँगै हाम्रो अर्को एउटा बनाइएको छ नि, यो जुन अहिलेको शासकीय स्वरूप छ, खिचडी प्रकारको संसदीय व्यवस्था, यसले राजनीति स्थिरता ल्याउँदैन, त्यसैले संविधान संशोधन गरौँ र हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाउँ, यो हाम्रो पनि कर्तव्य हो।
अबको निकास र विकास भनेको नयाँ शक्ति पार्टीप्रतिको भरोसा देखिएको अवस्थामा सर, नयाँ शक्ति पार्टी नेपाल वैशाख 31 गते चुनावमा जान्छ?
होइन, नयाँ शक्ति पार्टी सबै प्रकारको निर्वाचनमा जाने नै पार्टी हो। चुनावमा श्रेष्ठता हासिल गरेर चुनाव जितेर देशलाई विकासको समृद्धि बाटोमा लाने पार्टी हो।
प्रतिशत विश्वस्त हुनुहुन्छ अहिलेको अवस्थामा, यो सरकार या भनौँ जुन सत्ता घटक या एउटा सहमति देखिरहँदा यस्तो अवस्थामा चुनाव गर्न सक्छ वैशाख 31 सरकार?
यो सरकारको यो पारा हेर्दाखेरि चाहिँ म बडो कठिन देखिरहेको छु। उहाँहरू सरकारभन्दा पनि सत्ताको भाग भएन। प्रचण्डजीलाई शहीद थोरीको मात्रै म्याद दिएको, शेरबहादुरजी पनि छिटो कुर्सीमा जानुलाई उहाँ आतुर हुनुहुन्छ। उनीहरू फेरि केपी ओलीजी प्रचण्ड र चाहिँ सर्वर झगडा गरिदिएथे, आफू पाला आउँथ्यो भनेर बसिराख्नु भएको छ। यो सर्भर भ्याउदोको बिच्छु खेल जस्तो जुन चलिरहेको छ त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्न चाहिँ सकिँदैन। तर हामी के चाहन्छौँ भने यो जुन असन्तुष्ट सबै पक्षलाई समेटेर छिटो निर्वाचनमा जाने वातावरण बनोस्, त्यसैको निम्ति नयाँ शक्ति लागेको छ।
थ्याङ्क यू सो मच, समय दिनुभयो, आभार व्यक्त गर्न चाहन्छु यहाँप्रति। थ्याङ्क यू सो मच।
थ्याङ्क यू सर। थ्याङ्क यू।
वास्तवमा यहाँहरूले सुन्नुभयो यो विशेष एक्सक्लुसिभ इन्टरभ्यू यतिखेर मैले तपाईँहरूको माझमा प्रस्तुत गरेको थिएँ डाक्टर बाबुराम भट्टराईसँगको एक्सक्लुसिभ अन्तर्वार्तासँगै। आजलाई कार्यक्रम सुनिरहेको यहाँहरूप्रति विशेष धन्यवाद दिँदै, कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धान पनि बिदा माग्छु। हवस् त, नमस्कार।
Time check. It's 8:08.